بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir اور ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir۔ اور انداز جہاں میں آج ہماری گفتگو کا عنوان ہے کابل واشنگٹن سیکیورٹی معاہدہ، تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ جی ہاں ناظرین، جیسا کہ آپ جانتے ہیں سیکیورٹی معاہدے پر دستخط کے لیے افغان حکومت پر امریکہ کا دباؤ کافی بڑھ گیا ہے۔ امریکی صدر، وزیر خارجہ، وزیر جنگ اور مسلح افواج کے چیف کے ساتھ ہی نیٹو کے سیکرٹری جنرل نے بھی اس حوالے سے دھمکی دی ہے کہ اگر فوری طور پر معاہدے پر دستخط نہ ہوئے تو تمام غیر ملکی افواج یہاں سے چلی جائیں گی، امداد بند کر دی جائے گی، جس کے نتیجے میں افغانستان میں بہت سے مسائل پیدا ہو سکتے ہیں۔ دوسری جانب افغان صدر حامد کرزئی اپنے موقف پر باقی ہیں۔ ان کا کہنا ہے کہ معاہدے پر صدارتی الیکشن کے بعد ہی دستخط کیے جائیں گے۔ حامد کرزئی معاہدے پر دستخط کو مؤخر کیوں کر رہے ہیں؟ کیا وہ یہ چاہتے ہیں کہ معاہدے پر آنے والا صدر دستخط کرے، یا ان کا مقصد کچھ اور ہے؟ آج کے پروگرام میں ہم اس بات کا جائزہ لینے کے ساتھ ہی امریکہ اور نیٹو کے دباؤ پر بھی گفتگو کریں گے، لیکن پہلے ہماری رپورٹ۔
افغانستان پر کابل واشنگٹن سیکورٹی معاہدے پر دستخط کے لیے امریکہ کی جانب سے دباؤ میں شدت آتی جا رہی ہے، جبکہ حامد کرزئی معاہدے پر دستخط کے لیے اپنی شرطوں پر بدستور زور دے رہے ہیں۔ ادھر افغانستان کے عوام کا یہ خیال ہے کہ افغانستان پر قبضہ جاری رہنے کے ساتھ امریکی فوجیوں کو قانونی تحفظ دیا جانا نہ صرف افغانستان کے اقتدار اعلیٰ اور اس کی آزادی و خود مختاری کی خلاف ورزی ہے، بلکہ اپنے جرائم جاری رکھنے کے لیے غاصبوں کو مزید جرات عطا کرنا بھی ہے۔ اسی بنا پر افغان عوام 2014 کے بعد اپنے ملک میں امریکی فوجی اڈوں کے قیام کے مخالف ہیں، لیکن امریکہ ہر حال میں حکومت افغانستان پر سیکورٹی معاہدہ مسلط کر کے افغانستان میں اپنی موجودگی جاری رکھنے کے درپے ہے۔ پورے افغانستان میں فوجی اڈوں کا قیام اور امریکی فوجیوں کے لیے قانونی تحفظ کا حصول امریکہ کے اہم ترین اور ساتھ ہی ساتھ باعث تشویش مطالبات میں شامل ہے، جس پر نہ صرف افغان عوام بلکہ علاقے کے کئی ممالک نے بھی اعتراض کیا ہے۔ افغان حکام نے افغانستان کے بارے میں امریکی پالیسیوں پر بارہا تنقید کی ہے، اور 2014 کے بعد افغانستان میں موجودگی جاری رکھنے کے لیے امریکی منصوبوں کے بارے میں وضاحت بھی طلب کی ہے۔ موجودہ حالات میں امریکہ کی جانب سے افغان فوج اور پولیس کے لیے ملنے والی امداد بند ہونے کے بعد نیٹو نے بھی سیکورٹی معاہدہ نہ کرنے کے نتائج سے خبردار کیا ہے اور اعلان کیا ہے کہ سن 2014 تک نیٹو اپنے تمام فوجی افغانستان سے باہر نکال لے گی۔ ماہرین کے مطابق پاکستان میں ڈرون حملوں کے خلاف رد عمل کے طور پر نیٹو سپلائی کے راستے میں رکاوٹ کے بعد امریکہ نے تورخم کے راستے جو سپلائی روکی ہے وہ بھی دراصل افغانستان پر دباؤ ڈالنے کا ایک حربہ ہے۔ حالانکہ امریکہ نے سپلائی روکنے کی وجہ ٹرک ڈرائیوروں کی سلامتی کی جانب سے اپنی تشویش بتائی ہے۔ بہرحال امریکہ نے سن 2014 میں افغانستان سے انخلا کے اعلان کے بعد معمولی تعداد میں اپنے فوجیوں کو افغانستان میں تعینات رکھنے کی خواہش ظاہر کی تھی۔ اس کے بعد اس نے کابل کے ساتھ سیکورٹی معاہدے کی شکل میں وسیع پیمانے پر مراعات حاصل کرنے کے لیے تگ و دو کی، اور افغانستان کے اندر عوامی اور سرکاری سطح پر نیز علاقائی ملکوں اور کئی عالمی اداروں کی مخالفتوں کے باوجود کابل واشنگٹن سیکورٹی معاہدہ اس مرحلے تک پہنچ گیا ہے کہ اب اس کی منظوری کے امکانات واضح ہو گئے ہیں۔ تجزیہ نگاروں کے مطابق افغان صدر حامد کرزئی کی جانب سے اختیار کیے جانے والے حالیہ موقف کی وجہ بامقصد باہمی تکرار بھی ہو سکتی ہے، جو مقصد کے حصول کے بعد ختم ہو جائے گی اور اس طرح سے سیکورٹی معاہدے کا راستہ بھی صاف ہو جائے گا۔ مگر جمہوریت اور انسانی حقوق کے امریکی دعووں اور ان دعووں کی بنا پر مختلف ملکوں کے خلاف جارحیت کے اصل امریکی مقصد سے پردہ ضرور ہٹ جائے گا۔
ناظرین، کابل واشنگٹن سیکیورٹی معاہدے کے حوالے سے افغان حکومت پر امریکی دباؤ کے تعلق سے ہماری رپورٹ آپ نے ملاحظہ فرمائی۔ آج کے پروگرام میں اسلام آباد اسٹوڈیو سے ہمارا ساتھ دیں گے پاکستان کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر قندیل عباس، اور دہلی اسٹوڈیو سے پروگرام میں حصہ لیں گے ہندوستان کے ممتاز دانشور اور تجزیہ نگار ڈاکٹر رضوان قیصر۔ لیکن پہلے چلتے ہیں بر صغیر کے ممتاز دانشور علی جعفر زیدی کے پاس جو لندن میں مقیم ہیں اور ہمارے ساتھیوں نے اسکائپ کے ذریعے ان سے رابطہ برقرار کیا ہے۔ زیدی صاحب السلام علیکم۔
جی وعلیکم السلام۔
زیدی صاحب، کابل واشنگٹن سیکیورٹی معاہدے کے حوالے سے افغان حکومت پر امریکہ کا دباؤ کافی بڑھ گیا ہے، اسی کے ساتھ نیٹو کے سیکرٹری جنرل نے بھی دھمکی دی ہے کہ اگر اس معاہدے پر فوری طور پر دستخط نہ کیے گئے تو 2014 تک تمام افواج افغانستان سے نکال لی جائیں گی، جس کے بعد افغان حکومت کے لیے بہت سے مسائل پیدا ہو جائیں گے۔ ان دھمکیوں کے بارے میں آپ کا تجزیہ کیا ہے؟
یہ دھمکیاں پریشرائز کرنے کے لیے ہیں، اور امریکن اس وقت کی جو انتظامیہ ہے وہ چاہتی ہے نیٹو کے دباؤ کے ذریعے اور دیگر جو پریشرز ہیں ان کے ذریعے کہ حامد کرزائی اس معاہدے پر دستخط کر دیں، جبکہ وہ اس معاہدے پر دستخط خود نہیں کرنا چاہتے۔ ان کا کہنا یہ ہے کہ اپریل میں جو انتخابات ہونے جا رہے ہیں اس کا جو بھی نتیجہ آئے تو آنے والا جو بھی صدر ہو وہ دستخط کرے، اور ادروائز دستخط کے لیے تو ان کا جو لوئی جرگہ ہے اس نے بھی اختیارات دے دیے ہیں، اور ان کے پاس اس کے علاوہ کوئی چارہ نہیں ہے کہ یہ دستخط نہ کرے، کیونکہ ان کی تمام تر جو امداد ہے جو کہ 8 بلین ڈالرز میں ہر سال ان کی فوج کو کی ٹریننگ کے لیے ملتی ہے وہ بند ہو جائے گی، ان کے اور بہت سے معاملات بند ہو جائیں گے، ان کی کاپی سے جو افیم اور جو اس کا دیگر جو پروڈکٹس ہیں وہ بکنے بند ہو جائیں گے، اور جب وہ نہیں بکیں گے اور تو پھر اسلحے کی خریداری بھی اس طرح نہیں ہو پائے گی، تو اسلحے کے اگر جو امریکہ میں بیٹھے ہیں ان کا بھی نقصان ہوگا، اور پھر یہ کہ امریکہ یہاں سے جانے کے لیے تو نہیں آیا، یہاں بیٹھنے کے لیے آیا تھا، نیٹو کی افواج چلی جائیں گی تو بھی ان کا 10 سے 15 سے 20 ہزار تک کی افواج یہاں پر موجود رہیں گی، تاکہ اس علاقے کی جو جیو پولیٹیکل سچویشن کے حوالے سے اس علاقے میں جو طاقتیں ہیں بالخصوص روس، چین، پاکستان، ایران اور اب تو انڈیا بھی بہت حد تک اس میں انوالو ہے، ابھی حامد کرزائی کا جو دورہ اور اس کے بعد ان تمام طاقتوں کے انٹرسٹ ہیں، اور یہ امریکہ وہاں بیٹھ کر ہی اپنے مفادات کا جو ہے وہ تحفظ کر سکتا ہے، کرنا چاہتا ہے، وہاں سے نکلنا نہیں چاہتا۔ تو یہ پریشر ہے، اور پریشر اس لیے ہے کہ حامد کرزائی سائن کر دیں، حامد کرزائی اس کو اوائڈ کرنا چاہتے ہیں تاکہ ان کے اوپر یہ جو آنے والے مستقبل میں جو کچھ بھی ہونے جا رہا ہے تو اس کی ذمہ داری حامد کرزائی پر نہ آئے بلکہ آنے والی حکومت پر۔
بہت بہت شکریہ زیدی صاحب، اور چلتے ہیں اسلام آباد اسٹوڈیو جہاں پاکستان کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر قندیل عباس صاحب موجود ہیں۔ قندیل عباس صاحب، امریکہ کے مختلف عہدیداروں نے، جن میں صدر بھی شامل ہیں، وزیر جنگ بھی شامل ہیں، اور ابھی امریکہ کے جو آرمی چیف ہیں ان کا بیان بھی آیا ہے، اسی کے ساتھ نیٹو کے سیکرٹری جنرل کا بیان ہے، سب نے ایک بات کہی ہے کہ اگر فوری طور پر اس پر دستخط نہ کیے گئے، یعنی 2014 سے پہلے دستخط نہ کیے گئے تو 2014 سے پہلے پہلے تمام فوجیوں کو افغانستان سے نکال لیا جائے گا، اور اس کے نتیجے میں افغانستان کو بہت سے مسائل کا سامنا کرنا پڑے گا۔ وہ مسائل کیا ہو سکتے ہیں جن سے افغانستان کو غیر ملکی افواج کے نکلنے کے بعد سامنا کرنا پڑ سکتا ہے؟
जी देखिए, असल में ये जो धमकियां या जिस अंदाज़ में प्रेशर अफगानिस्तान पर इस वक्त डाला जा रहा है, मेरा ख्याल है ये सिलसिला तो एक साल पहले शुरू होना चाहिए था।
जी
क्योंकि अगर अमेरिका अफगानिस्तान के साथ कोई मुआहदा करना चाहता था तो इस मुआहदे के लिए अफगान आवाम को, अफगानिस्तान की पॉलिटिकल लीडरशिप को कन्विंस करने के लिए एक लंबा पीरियड चाहिए था। लेकिन गैर मुल्की फौजियों ने और ख़ास तौर पर अमरीकी फौजियों ने अफगानिस्तान में रहते हुए ये महसूस कर लिया था कि पिछले 35 साल के दौरान अफगानिस्तान पर जो एक गैर मुल्की कब्ज़ा रहा है, इस दौरान अफगान आवाम के दरमियान जो गैर मुल्की ताकतें उनके खिलाफ बड़ी शदीद नफरत पैदा हुई है। और खुसूसन 9/11 के बाद जब अमेरिका की मौजूदगी के दौरान वहाँ पर वार ऑन टेररिज्म के नाम पर आम आवाम भी निशाना बने और वहाँ पर जनाजे के जुलूसों पर और बारातों पर भी शेलिंग हुई और वहाँ पर लोगों को शहीद किया गया, तो इसके अलावा साथ साथ रातों को या दिन के औकात में लोगों की चादर और चार दीवारी का तकद्दस पामाल करते हुए अमेरिकी फौजी लोगों के घरों में घुसे, इस सूरत हाल की वजह से अफगान आवाम में एक शदीद गम और गुस्सा और एक शदीद नफरत पाई जाती है कि अगर गैर मुल्की फौजी मजीद अफगानिस्तान में रहते हैं तो उनको ना सिर्फ ये कि दहशत गर्दों से तहफ़ नहीं दे सकेंगे बल्कि ख़ुद वो दहशत गर्दी के मुर्तकिब हो रहे हैं। ऐसी सूरत हाल में अफगान आवाम के अंदर तो वो हमें कोई आमादगी नज़र नहीं आती कि वो गैर मुल्की फौजियों को मजीद एक्सटेंशन देने के हक में हो। लेकिन दूसरी तरफ इशू ये है कि अफगानिस्तान की जो मईशत है और इक्तिसाद है वो मुकम्मल तौर पर गैर मुल्की ताकतों के साथ ऊपर डिपेंडेंट है और उनके बगैर वो अफगानिस्तान की जो मईशत है वो आगे बढ़ना उसका बहुत मुश्किल नज़र आता है। इसलिए कि जो पिछले 10-12 साल के दौरान जो प्लानिंग की गई थी उसमें अफगानिस्तान को अंदरूनी सतह पर कोई मजबूत नहीं किया गया बल्कि एक शॉर्ट टर्म प्लानिंग की गई और इस हद तक उसको फीड किया जाता है कि वो 1-2 महीने चल सके। अब बिल्कुल आखिरी महीने में आकर इस तरह का जो प्रेशर डेवलप किया गया, मेरा ख्याल है कि ये तासुर देने की कोशिश की जा रही है कि अगर फ़र्ज़ करें आपकी 2 हफ्ते की भी इमदाद हम रोक लें तो आप कोलेप्स कर जाएंगे, और ये तासुर वहाँ की हुकूमत को भी दिया जा रहा है, वहाँ के आवाम को भी दिया जा रहा है। और मेरा ख्याल ये है कि इसको थोड़ा बहुत अमली असरात भी वो दिखाने की कोशिश करेंगे। एक तरफ तो ये कि अफगानिस्तान की हुकूमत बड़ी हद तक आमादा हो जाएगी, और लोया जिरगा में हमने देखा कि 31 नुकाती जो करारदाद आई थी उसमें भी आमादगी का इजहार किया गया। लेकिन असल इशू ये नहीं है कि वो करारदाद वो मुआहदा होता है या नहीं, बल्कि असल इशू ये है कि वो अमरीका अपनी शराइत के तहत इस मुआहदे को करना चाहता है। इसमें अफगान अवाम की तरफ से जो रिजर्वेशंस हैं, खास तौर पर ये कि वहां पर अगर अमरीकी फौजी रहते हैं तो वो उनको अफगान अवाम के खिलाफ किसी किस्म की कार्रवाई का हक नहीं होना चाहिए, अगर कोई वहां पर किसी जुर्म का इर्तिकाब करता है अमरीकी तो उसका अफगानिस्तान की सरजमीन पर ही अदालती कार्रवाई होनी चाहिए, इसी तरह अफगानिस्तान की सरजमीन को किसी तीसरे मुल्क के खिलाफ इस्तेमाल नहीं होना चाहिए। इस तरह के तासरात जो अफगान अवाम में पाए जाते हैं, अमेरिका इसको अहमियत दिए बगैर चाहता यह है कि उसकी अपनी शराइत पे इस मुआहदे पर दस्तखत हों, और जिसकी वजह से एक बहरानी कैफियत हमें नज़र आ रही है।
बहुत बहुत शुक्रिया। और नाज़रीन, हमारे दिल्ली स्टूडियो में मौजूद हैं हिंदुस्तान के एक मुमताज़ दानश्वर और सीनियर तजिया निगार डॉक्टर रिजवान कैसर साहब। रिजवान कैसर साहब, अस्सलाम वालेकुम। जनाब, सिक्योरिटी मुआहदे के लिए काबुल हुकूमत पर अमेरिका और नेटो की जानिब से जो दबाव डाला जा रहा है,
वालेकुम अस्सलाम,
उसके बारे में आपका तजिया क्या है?
दो तीन बातें इस सिलसिले से कहना चाहूंगा। सबसे पहले, दुनिया की तारीख गवाह है
जी
कि अमेरिका जिस किसी भी मुल्क गया मुदाखलत के तौर पर, हमलावर के तौर पर या जिस किसी भी शक्ल में, तारीख गवाह है कि आज तक अमेरिका ने उस मुल्क को मुकम्मल तौर पे खाली नहीं किया। और अफगानिस्तान किसी भी तरीके से एक्सेप्शन वो बन नहीं सकता है, इसलिए कि अमेरिका के शॉर्ट टर्म और लॉन्ग टर्म पॉलिसी का सबसे बड़ा पहलू ये है कि वो किसी भी सूरत अफगानिस्तान खाली नहीं करना चाहता है। उसकी कई वजूहात हैं। सबसे बड़ी वजह वो स्ट्रैटेजिक है। अफगानिस्तान जोग्राफियाई तौर पर जिस जगह मौजूद है वो कई इलाकों के ऊपर निगाह रखने के लिए अमेरिका के लिए बहुत आसान सी जगह है, चाहे वो सेंट्रल एशिया हो, ईरान हो, बगल में पाकिस्तान है, और इसके अलावा रूस भी है। तो जाहिर सी बात है कि इतना بڑھیا موقع اور تاریخی موقع امریکہ ہاتھ سے جانے نہیں دینا چاہتا ہے. یہ الگ سے بات ہے کہ اس کی قیمت وہ افغان کے لوگوں سے, جیسا کہ بتایا گیا کہ 9/11 کے بعد جس طرح سے قیمت وصول کی جا رہی ہے, اور 2014 میں اعلان کر دینے کے باوجود کہ وہ افغانستان کو خالی کر دیں گے, وہاں پر موجودگی کے سارے کھڑاک تیار کر رہے ہیں, اور کھڑاک تیار یہ نہیں کر رہے ہیں کہ مکمل دو خود مختار ممالک کے بیچ کے معاہدے کے طور پہ نہیں ہے, بلکہ تجزیے میں یہ بات آ چکی ہے کہ جس طرح سے دباؤ ڈالا جا رہا ہے. حامد کرزئی صاحب نے منع کیا ہے کہ وہ جب تک انتخابات نہیں ہو جاتے ہیں اگلے سال تب تک اس پہ دستخط کرنے کا کوئی موقف نہیں بنتا ہے, لیکن اگر ناٹو کی طرف سے جو اطلاعات ملی ہیں اس میں یہ کہا جا رہا ہے کہ اگر حامد کرزئی خود نہیں کرتے ہیں تو سرکار کر لے, سرکار نہ کرے تو سرکار کا کوئی رکن کر لے, غرض کے کوئی نہ کوئی شخص اس معاہدے کے اوپر ایسے دستخط کر دے جو آئندہ وقتوں میں جو بھی افغانی سرکار رہے گی اس کو وہ قابل قبول ہوگا اور امریکہ کی موجودگی بدرسور برقرار رہے گی. اب اس کے پیچھے دباؤ کی جو جہت ہے وہ جہت اپنے آپ میں کئی سارے سوال کھڑے کرتا ہے امریکہ کی سنسیئرٹی اور ایمانداری پر. امریکہ حقیقت یہ ہے کہ افغانستان کو پورے طور پر خالی نہیں کرنا چاہتا, لیکن دوسری طرف امریکہ اس بات سے بخوبی واقف ہے کہ افغانستان کے اندرونی حالات, خاص طور سے جس قسم کی سرکار موجود ہے اور آئندہ برسوں میں اسی قسم کی سرکار کی موجودگی بنی رہے, اس کے لیے اس کا انحصار امریکہ اور ناٹو اور اس طرح کے دیگر غیر ممالک طاقتوں پر بنی رہے گی. تب ویسی حالت میں اس کا جائز اور ناجائز فائدہ کیسے اٹھایا جائے, امریکہ اس کو بخوبی جانتا ہے اور اسی کے تحت افغانستان کے اوپر اتنے بڑے پیمانے پر دباؤ بنا رہا ہے اور یہ کہہ رہا کہ حامد کرزئی نہیں تو کوئی بھی دستخط کر دے اسے قبول ہے. اس کے پس پردہ جو مقصد ہے وہ ہمارے آپ کے سامنے آیا ہے.
بہت بہت شکریہ قندیل عباس صاحب. دستخط کے لیے حامد کرزئی صاحب نے جو شرائط پیش کی ہیں وہ شرائط انہوں نے اپنی طرف سے تو نہیں پیش کی ہیں, لویا جرگا نے جو منظوری دی ہے اس میں ان شرائط کا ذکر ہے. صرف ایک شرط ایسی ہے جس کا حامد کرزئی نے سوزن نائس سے ملاقات میں کیا تھا, اس کو آپ اضافہ کہہ سکتے ہیں کہ گوانتانامو سے تمام افغان قیدیوں کو فوری طور پر رہا کر دیا جائے. جہاں تک افغان عوام کے گھروں پر حملے بند کرنے کا سوال ہے تو یہ لویا جرگا میں موجود ہے. یہ شرط لویا جرگا نے جو فیصلہ کیا ہے کہ اس معاہدے پر دستخط اس شرط پر ہوں گے کہ امریکہ بے گناہ عام شہریوں کے گھروں پر حملے نہیں کرے گا, ان کے گھروں پر چھاپے نہیں مارے گا, افغان عوام کے گھروں میں کوئی امریکی فوجی داخل نہیں ہوگا. یہ ساری جو شرائط ہیں یہ تو اس کے اندر موجود ہیں, اور اس کے ساتھ ہی ساتھ ایک جو بہت اہم شرط ہے جو افغان لویا جرگا نے رکھی ہے وہ یہ ہے کہ کوئی بھی امریکی اگر افغانستان کی سرزمین پر کسی جرم کا مرتکب ہوتا ہے تو اسے افغانستان میں افغانستان کے قانون کے مطابق افغانستان کی عدالت میں اس پر مقدمہ چلایا جائے گا. یہ جو شرطیں افغان لویا جرگا نے پیش کی ہیں, امریکی حکام یہ تو کہتے ہیں کہ لویا جرگا نے منظوری دے دی ہے, اب افغان صدر کو اس پر دستخط کر دینا چاہیے. ان شرطوں کے بارے میں کسی امریکی عہدیدار کا کوئی بیان آیا ہے؟
دیکھیے اصل میں ایشو یہ ہے کہ جو افغان لویا جرگا میں شرائط پیش کی گئی ہیں اور منظور کی گئی ہیں ان میں بہت سے ابہامات پیدا کرنے کی کوشش کی جا رہی ہے, وہ خود افغان حکومت کی طرف سے بھی, میڈیا کی طرف سے بھی پیدا کرنے کی کوشش کی جا رہی ہے, اور ویسٹ اور امریکہ کی طرف سے بھی اس پہ بہت سے ابہامات پیدا کرنے کی کوشش کی گئی ہے. کیونکہ جو تاثر دینے کی کوشش کی ہے مغربی میڈیا نے وہ یہ ہے کہ شاید لویا جرگا جو ہے وہ اس نے پابند کیا ہے افغان صدر کو کہ اگلے ایک مہینے کے دوران فوری طور پر آپ دستخط کر لیں, اور جو ڈائیلاگ بار بار مختلف جو مغربی میڈیا کے ذرائع ہیں وہ نقل کر رہے ہیں, یعنی مجددی صاحب جو لویا جرگا کے ہیڈ تھے اور حامد کرزئی صاحب کے درمیان جو لویا جرگا کے دوران ڈائیلاگ ہوا اس میں نظر یہ آ رہا ہے مغربی میڈیا کی رپورٹنگ میں کہ شاید حامد کرزئی صاحب ریزسٹ کر رہے ہیں اور مجددی صاحب ان کو مجبور کر رہے ہیں کہ آپ اگلے ایک مہینے کے دوران یہ فوری طور پر سائن کر لیں معاہدہ, और बल्कि आखिर में यहाँ तक उसमें कोटेशन आई है कि मुजद्दी साहब ने कहा कि अगर आपने अगले एक महीने के दौरान ये साइन ना किया तो मैं अफगानिस्तान से हिजरत कर जाऊँगा और अफगानिस्तान को छोड़ दूंगा। तो इस तरह की जो इबहामात पैदा करने की मैं समझता हूँ सूरत हाल है, उसको एक चीज़ से वाज़ होना चाहिए कि जो अमेरिकन या नेटो फोर्सेस का अफगानिस्तान में मौजूदगी है, ये इसका मैंडेट 2014 तक था। अब 2014 से बाद अगर वो अफगानिस्तान में रहना चाहते हैं तो उसके लिए तीन कंडीशंस उन्होंने रखी थी सामने। उसमें फर्स्ट कंडीशन ये है कि हम ट्रेनिंग जो है वो देंगे अफगानिस्तान की फोर्सेस को, सिक्योरिटी फोर्सेस को, और वहाँ तरबियत के लिए सिर्फ अपनी मौजूदगी को ज़रूरी समझा। दूसरी तरफ कंसल्टेशन का एक उनका दूसरा पॉइंट था कि वो एक मशावरती रोल होगा उनका कि अगर अफगान फोर्सेस मुल्क में अमन अमान के क्याम के लिए कोई स्ट्रेटजी बनाती हैं, प्लानिंग करती है, तो उसमें उनका कंसल्टेशन का एक रोल होगा। और तीसरी जो कंडीशन था वो सिर्फ ये कि जिस सूरत हाल से अफगान सिक्योरिटी फोर्सेस खुद दो चार होंगी और अफगानिस्तान के अंदर वो खुद सिक्योरिटी इश्यूज से निमटेंगी, अगर उस सिक्योरिटी इश्यूज के दौरान उनको ज़रूरत महसूस होती है तो गैर मुल्की फौजें, खुसूसन अमरीकी फौजें जो हैं उनका उनकी सपोर्ट करेंगी। अब इन तीन चीज़ों को अगर हम देखें तो उन कंडीशंस की बिल्कुल हमें ज़रूरत नज़र नहीं आती जिसकी तरह जिसका ज़ोर अमेरिका की तरफ से दिया जा रहा है। यानी अगर यानी अभी जो खुद हामिद करज़ई साहब ने भी कहा कि मेनली हम उस वक्त इसको साइन करेंगे जब दो मेन कंडीशंस मान ली जाएं। सबसे पहले उन्होंने कहा कि अफगानिस्तान के तमाम इलाकों में फौजी ऑपरेशन ख़त्म कर दिए जाएँ और वहाँ पर जो चेक पोस्टें अमेरिकन फोर्सेज ने बनाई हुई हैं और अफगानिस्तान के आम लोगों को रोक कर उनकी तलाशी ली जाती है, उनकी तोहिन की जाती है और रातों को दिनों को लोगों के घरों में घुसा जाता है, इसका खात्मा किया जाए। यानी अफगानिस्तान में अमेरिकन फोर्सेस या जो गैर मुल्की फौजें हैं उनका बिल्कुल ऑपरेशन का खात्मा हो जाए। दूसरी तरफ उन्होंने एक जोर दिया है कि अफगानिस्तान में पीस प्रोसेस जो है वो मुखलिसाना तौर पर शुरू किया जाए ताकि अफगानिस्तान के फ्यूचर को डिसाइड वो कर सके, लेकिन इन दो शरायत की तरफ वो किसी तरह डिस्कस करने को तैयार नहीं। उनका जोर यह है कि जिस अंदाज की शरायत उन्होंने पेश किया उसी पर साइन कर दिया जाए और इसके लिए वो हत्ता आइंदा इलेक्शन का भी इंतज़ार नहीं करना चाहते क्योंकि उनको डाउट है कि उसके बाद जिस तरह की हुकूमत आएगी पता नहीं वो इस मुआहदे के अंदर उनका साथ दे सकेगी या नहीं।
बहुत बहुत शुक्रिया अली जाफर जैदी साहब। जनाब अफगानिस्तान के सदर और लोया जरगा की जानिब से दस्तखत के लिए जो शरायत पेश की गई हैं, अफगानिस्तान के सदर ने तो ये कहा है कि अफगानिस्तान में क़याम अमन के लिए ज़रूरी है कि इंतखाबात जो सदारती हैं वो शफाफ हों, गैर जानिबदार हों, मुनसिफाना हों, लिहाजा अमरीका इनमें मुदाखलत से बाज रहे। इसके साथ ही उन्होंने लोया जरगा की तरफ से जो शर्त लगाई गई है उस पर भी इसरार किया है कि कोई भी अमरीकी फौजी अफगानियों के घर में दाखिल ना हो, अफगानियों के घरों पर हमले ना किए जाएं, अफगान शहरियों की तलाशी ना ली जाए और उनकी बेहरमती ना की जाए। इसके साथ ही उन्होंने एक शर्त और भी रखी है कि ग्वांतानामो से तमाम अफगान कैदियों को फौरी तौर पर रिहा कर दिया जाए। अमरीकी हुकाम की जानिब से ये जो शरायत पेश की गई हैं, इन शरायत के बारे में कुछ कहा गया है? ये शरायत उन्हें मंजूर हैं, नामंजूर हैं, या इन शरायत के बग़ैर वो चाहते हैं कि सिक्योरिटी मुआहदा जिस तरह उन्होंने ड्राफ्ट किया है उसी तरह अफगान हुकाम उस पर दस्तखत कर दें?
जी, जो खबरें आई हैं और जो ये वेस्ट में उसमें ये बात साफ नज़र आती है कि अमेरिका को अफगानिस्तान में बिल्कुल फ्री हैंड चाहिए और बिल्कुल ऐसे ही फ्री हैंड चाहिए जैसे कि उसको इराक में मिला था, और उसके बाद वो कोई गुआंटानामो बे के बारे में भी कुछ तस्वीर सामने नज़र से गुजर गई। ये जो 30 अफराद कहे जाते हैं क्योंकि पास हैं वो उनका जनरल या किसी मुझे याद नहीं है या किसी सेनेटर ने ये कहा था कि क्योंकि ये यहाँ पर ये अमेरिका की सरजमीन में मुकदमा है इसलिए यहाँ पर ही इनका फैसला होगा और इनको हम नहीं वापस करेंगे। तो अगर ये बात है तो फिर जो अमेरिका के फौजी अफगानिस्तान में घरों में घुसते हैं, वहाँ कत्ल करते हैं, वहाँ बेहरमती करते हैं, वो रेप भी करते हैं, तो इसके मुकदमात क्यों अफगानिस्तान में ना चले? वो चाहते हैं कि ये अमरीकी फौजी जो कुछ भी अफगानिस्तान में करेंगे, खा वो कत्ल हो या बेहरमती हो या रेप हो, तो उसकी जो अदालत है वो अफगानिस्तान में नहीं होगी, बल्कि वो अमेरिका के कानून के तहत उसको मुकदमा चलेगा अगर वो चलाना चाहेंगे। तो ये इस तरह की कंट्रडिक्शन हैं जो कि अमेरिका मानने को तैयार नहीं है, और उसके उसके जो तजादात में वो तमाम बातें जो उसके अपने हक में जाती हैं उस पर ही वो जोर दे रहा है, और उसको अमेरिका में बिल्कुल एक फ्री हैंड चाहिए। और इसके साथ साथ देखो और बात जो उन्होंने जिस पे जोर दिया है वो ये है कि जितनी भी हम मदद देते हैं जो कि $8 ट्रिलियन है, हमारे वहाँ जो मौजूदगी है हम ये मॉनिटर करेंगे कि ये पैसे कहाँ जा रहे हैं, गोया इन पैसों के इस्तेमाल का जो कंट्रोल है वो भी जो हुकूमत है अफगान की उसके पास नहीं होगा, बल्कि वो एडवाइजर या कंसल्टेंट जो कि वहाँ ट्रेनिंग देने के बहाने मौजूद होंगे वो इसके नजर रखेंगे। और उनका कहना यह है कि चूंकि अफगानिस्तान की हुकूमत करप्ट है और वहाँ करप्शन बेहद है, तो फिर इसका जो इस्तेमाल का कंट्रोल है और ऑडिट है और अकाउंट्स हैं वो हम खुद अपने सामने रखेंगे। तो या वहाँ की जो मीशत है, वहाँ की जो सियासत है, वहाँ जो फ्यूचर में होने जा रहा है, वो सब का सब इनके मातहत इनकी मर्जी से इनके कंट्रोल में होना चाहिए। और ये अफगान हुकूमत अभी भी इस बात को तस्लीम इस हद तक शायद ना करे, अगर करेगी तो फिर अफगानिस्तान में ना अमन कायम होगा और ना ही उस खत्ते में कोई अमन कायम हो सकेगा, और अमरीका की जो फौजें वहाँ मौजूद होंगी वो वहाँ कोई अमन कायम करने के लिए नहीं होंगी और ना ही हैं, बल्कि वहाँ पर जो नेबरिंग कंट्रीज हैं उनको डिस्टेबलाइज करने के लिए और वहाँ पर अपना प्रेशर उस रीजन में बिल्ड करने के लिए हैं, और यही रोल
रहे। बहुत बहुत शुक्रिया जी रिजवान कैसर साहब। जनाब यहाँ एक सवाल जो जहन में आता है वो ये है कि अफगान लोया जरगा जब शुरू हुआ था और उसके इफ्तिताही इजलास से सदर हामिद करजई ने जो तकरीर की थी उस तकरीर में उन्होंने काबुल वाशिंगटन सिक्योरिटी मुआहदे की वकालत की थी और लोया जरगा के अराकीन से उन्होंने अपील की थी कि इस मुआहदे को मंजूरी दे दी जाए। अब उस मुआहदे को जो मंजूरी दे दी गई है तो मंजूरी देने के बाद अब वो कह ये रहे हैं कि अब सदारती इलेक्शन के बाद उस पर दस्तखत होंगे, उससे पहले दस्तखत नहीं होंगे। तो उन्होंने जब खुद ही इस मुआहदे की वकालत की थी तो फिर लोया जरगा से मंजूरी के बाद इस मुआहदे पर दस्तखत से इनकार का क्या जवाब रह जाता है उनके पास?
दो नजरिए से देखा जाए इस पूरे मामले को, नंबर एक, जिस मुआहदे की पेशकश अमेरिका की तरफ से की गई है
जी,
जिनकी शरायत के बारे में आपने इतना बखूबी बयान किया है
जी,
वो इस वक्त अफगानिस्तान के लिए और मुस्तकबिल के अफगानिस्तान के लिए कितना सूदमंद है
जी।
दूसरा पहलू ये निकल करके सामने आता कि हामिद करजाई साहब की जाती सियासत किस किस अंदाज में खुल करके सामने आती है और उनका जो जाती मौकफ है वो किस तरफ ले जाता है अफगानिस्तान और उसकी पूरी सियासत को। अगर आप पहले वाले नजरिए से आप देखें तो ये जो शरायत है इस मुआहदे की वो किसी भी सूरत अफगानी आवाम और अफगानी कौम और हुकूमत के लिए आइंदा वक्तों के लिए किसी भी तरह से सूदमंद नहीं है। इसलिए अमेरिका की मुस्तकिल मौजूदगी, वहाँ के जो मजरूह जज्बात हैं अफगानी आवाम के, हर कसो नाकस इस बात से वाकिफ है कि अमेरिका की जो दस दराजियाँ रही हैं अफगानी आवाम के साथ, उसकी खुद मुख्तारी के साथ और मुल्क के मुस्तकबिल के साथ, वो सबके सामने जगजाहिर है। वैसी हालत में अमेरिका की तरफ से पेश करदा जो शरायत हैं इस माहदे की, वो मेरे ख्याल में बहुत तकलीफदेह हैं और न तो इस वक्त के लिए सूदमंद हैं न आइंदा वक्त के लिए। हामिद करजाई साहब, मानना पड़ेगा हमें और आपको कि हामिद करजाई साहब की सदारत का एक बड़ा सुतून खुद अमेरिका की हिमायत है। अब वैसी हालत में हामिद करजई साहब के साथ या सामने क्या तमाम सारे ऑप्शंस रह जाते हैं उसको मना करने और मानने के? पहले हामी भर देना और बाद में उससे मुकर जाना, मुझे ऐसा लगता है कि हामी भर देने के बाद उन्हें जिस किस्म की मुखालफत और क्रिटिसिज्म का सामना करना पड़ा, न कि मुल्क के अंदर से बल्कि मुल्क के बाहर से। अभी अखबारों में खबर आई है कि वो ईरान का सफ़र करना चाहते हैं और ईरान के जितने भी सरबराहान हैं हुकूमत के, वो तमाम सारे लोग भी इस बात के ख्वाहिशमंद हैं कि अमेरिका की ये पेश करदा शरायत को ना मानी जाए। सिर्फ ईरान नहीं है बल्कि इलाके के दीगर ममालिक भी हैं और वो तमाम सारे लोग भी इस बात के ख्वाहिशमंद हैं कि अफगानिस्तान में अमेरिका की परमानेंट मौजूदगी किसी भी सूरत वहाँ के सिक्योरिटी हालात को बेहतर नहीं बनाते हैं। तब वैसी हालत में हामिद करजाई के जो ऑप्शंस हैं वो महदूद हैं और उन महदूद ऑप्शन में से एक ये है कि वो किसी तरह से एक बार हामी भरने के बाद अब इससे निकलना चाहते हैं और ये कहते हैं कि इंतखाब सदारती इंतखाबात के बाद ही इनके ऊपर दस्तखत किया जाएगा। और अमेरिका और नाटो की जो ताकतें हैं वो भी इस बात को बखूबी समझती हैं और इसीलिए अमेरिका ने इस बार खुद नहीं बल्कि नाटो के ज़रिए ये कहलवाया है कि जो बात पहले कह चुका हूँ कि अफगानी हुकूमत का कोई भी शख्स अगर इसके ऊपर दस्तखत कर दे तो उन्हें काबिल कबूल है। तो ये अपने आप में एक ज़ाती सियासत का पहलू हो सकता है, लेकिन अगर इलाकाई तौर पर अगर पूरे देखें जो जियो पॉलिटिक्स है उस पूरे इलाके की और दीगर ममालिक के जो मफादात हो सकते हैं कौमी और बैनुल अक्वामी, तमाम सारे नज़रिए से मुझे ऐसा लगता है कि इनकी शरायत को मान लिया जाना उतना आसान नहीं है। लेकिन कह लेने दीजिए दोबारा अपनी बात को कि हामिद करजई साहब की सरकार की मौजूदगी का एक बड़ा सुतून खुद अमेरिका की हिमायत भी है और आइंदा वक्तों में सियासत क्या रुख पकड़ेगी, क्या रंग बदलेगा, ये अभी देखने वाली बात है। तब वैसी हालत में ये दरअसल बेसिकली अपने आप को एडजस्ट और रीएडजस्ट करने वाली सियासत है और हामिद करजई साहब बिल्कुल वही कर रहे हैं।
जी कंदिल अब्बास साहब, करजई साहब की जानिब से मुआहदे पर दस्तखत के हवाले से जो मुज़ाहमत देखने में आ रही है, इसका मुहर्रिक वही है जो करजई साहब ने बयान किया है या इसके पीछे कोई और राज भी मौजूद है?
देखिए, बज़ाहिर तो ऐसे लगता है कि करजई साहब इस तरह का मौक़िफ़ अपना कर कोशिश ये कर रहे हैं कि अफ़गान अवाम के जो जज्बात हैं और एहसास हैं उसकी अक्कासी करें और ये ऐसे जाहिर करें कि वो अफ़गान अवाम के हकीकी नुमाइंदे हैं और अमेरिका के सामने इस तरह का स्टैंड लेकर वो अफ़गान अवाम के जज्बात की तर्जुमानी करना चाहते हैं। और इस बुनियाद पर मेरा ख़्याल है जब इलेक्शन होंगे तो शायद हामिद करजई साहब के मर्ज़ी के मुताबिक वो इलेक्शन आगे बढ़ सकें। लेकिन दूसरी तरफ कुछ ऐसी चीज़ें भी मौजूद हैं कि जो हामिद करजई साहब के मुखालिफ लोग हैं कहीं उनके ताने बाने जो हैं वो अमरीका के साथ ज़्यादा करीब तो नहीं हो रहे, और अगर वो ताने बाने अमरीका के साथ करीब हो रहे हैं तो ज़ाहिर है कि एक रिजीम चेंज के स्टाइल में जब अमेरिका से अमेरिका अफगानिस्तान से करजई साहब को मंजर से हटा कर किसी नई गवर्नमेंट को लाना चाहेगा तो नए लोगों के चेहरों को जब आगे आने का मौका मिलेगा तो उससे पहले करजई साहब एक ऐसा माहौल तैयार करना चाहते हैं ताकि उनके लिए बाद में वो आसानियां पैदा ना हो सकें बल्कि खुद ऐसा माहौल पैदा हो जाए कि खुद करजई साहब या उनकी हमायत याफ्ता लोग आइंदा जो अफगानिस्तान की हुकूमत बने उसमें वो अपना इक्तदार बना सकें। लेकिन इसके साथ साथ कुछ रिजर्वेशंस ऐसी भी हैं खुद अफगान अवाम के साथ साथ जो अफगानिस्तान के हमसाये ममालिक हैं उनकी तरफ से एक पैटर्न भी सामने आ रहा है, खुसूसन हाल ही में जब ईरान ने अमेरिका के साथ जो या यूरोप के साथ जो एक डील चली है और जो गुफ्तगू हुई है اس سے علاقے کے ملکوں پر ایک تاثر یہ جا رہا ہے کہ اگر کمزور اور طاقتور ملکوں کے درمیان کوئی ڈیل ہوتی ہے تو وہ کلائنٹ پیٹرن ریلیشن شپ یعنی غلام اور آقا کی ریلیشن شپ پر وہ ڈیل ہوتی ہے، لیکن اگر یہ کمزور ممالک اپنے آپ کو قربانیاں دے کر اور دلیری کا مظاہرہ کر کر اس سطح پر لے آئیں کہ بڑے ملکوں کے ساتھ برابری کی سطح پر اسی انداز میں بات کر سکیں جس انداز میں ایران نے ابھی بات کی ہے، یعنی پچھلے 34 سال کے دوران جب ایران کے ساتھ اتنی ایران کے اوپر پابندیاں لگائی گئیں، اتنے مشکلات ایران کے لیے گھڑی گئیں، تو ایران نے اس کے لیے اپنے عوام کو تیار کیا، حکومتوں کو حکومت تیار رہی، اور اب اندرونی طور پر ایران اتنا مضبوط ہو چکا ہے کہ اب بڑی طاقتوں کے ساتھ جب وہ ٹیبل ٹاک کے لیے بیٹھتے ہیں تو وہ اپنی شرائط پر ان سے بات کرتے ہیں، اب ان کی شرائط کو اپنے لیے ماننا ضروری نہیں سمجھتے۔ اب یہ پیٹرن بھی جو ہے علاقے کے حکمرانوں کے لیے اور عوام کے لیے میں سمجھتا ہوں ایک نمونہ عمل بنتا جا رہا ہے، اور وہ اس طرح کی ڈیمانڈ کر رہے ہیں کہ اگر دوسرے ممالک آ کر کوئی رول پلے کرنا چاہتے ہیں تو وہ رول برابری کی سطح پر ہونا چاہیے۔ میں سمجھتا ہوں کہ ابھی جو جس انداز کا فیوچر بن رہا ہے، اور ابھی حال ہی میں روس کے وزیر خارجہ نے برسلز میں نیٹو وزرائے خارجہ کے اجلاس میں بھی اس کا اظہار کیا کہ اگر غیر ملکی افواج افغانستان میں مزید رہنا چاہتی ہیں تو اس کو یونائیٹڈ نیشن کے اندر سیکیورٹی کونسل کے انڈر لانا چاہیے، اس میں خود صرف امریکہ کا ایک عمل دخل ختم کیا جانا چاہیے جو پچھلے 10-12 سال سے چل رہا تھا۔ تو میرا خیال یہ کہ اب تھوڑا سا جو ریجنل پولیٹکس ہے، انٹرنیشنل پولیٹکس ہے، اس کی چینج کے سیناریو میں بھی کرزئی صاحب کے جو بیانات آ رہے ہیں ان کو دیکھنا چاہیے۔
بہت بہت شکریہ جی زیدی صاحب۔ کرزئی صاحب کے ریزیڈنس کے بارے میں آپ کیا کہتے ہیں کہ آپ کی نظر میں اس کا محرک کیا ہے؟
جی پھر سے کہیے گا آپ کا
میسج۔ کرزئی صاحب کی جانب سے دستخط سے جو انکار کیا جا رہا ہے، جو مزاحمت کا مظاہرہ ہو رہا ہے اس معاہدے کے سلسلے میں، اس مزاحمت کا محرک کیا ہے؟
جی محرک تو کئی ہی ہیں
جی
حامد کرزئی صاحب، میں سمجھتا ہوں اور جس کے اشارے بھی نظر آ رہے ہیں کہ وہ یہ چاہتے ہیں کہ جو آنے والی حکومت ہے وہ امریکہ، خالصتاً امریکہ کی پیدا کردہ نہ ہو
جی،
بلکہ وہاں، اور یہی انہوں نے مطالبہ میں یہ رکھا ہوا ہے وہاں، کہ فری اینڈ فیئر الیکشن ہوں، امریکہ مداخلت نہ کرے۔ تو ایک تو ان کو یہ گارنٹی چاہیے کہ جو الیکشنز ہوں گے اس میں اگر پرو امریکہ حکومت اور آفس پرو امریکہ حکومت ہی بنے گی تو وہ جو حکومت بنے وہ اس میں ان کا بہت سارا عمل دخل ہو اور ان کے حوالے سے وہ بنے، جبکہ جو ریجنل پلیئرز ہیں وہ چاہتے ہیں اور چاہیں گے کہ ایسی حکومت بنے جو ان کے حق میں ہو، یا کم از کم ان کو پریشان نہ کرے آئندہ آنے والے سالوں میں۔ تو ایک تو اس کی وجہ یہ بھی نظر آتی ہے کہ ایک طرح کا پریشر امریکن پالیسی میکرز پر ڈالنا چاہتے ہیں کہ جو حکومت بنے وہ ہی پھر فیصلہ کرے، وہی سائن کرے، اور اگر انہوں نے سائن کرنے ہیں پھر ان کو ایک گارنٹی دی جائے کہ جو حکومت بنے گی وہ ان کی ہی کنٹینیوشن ہوگی، انہیں کی مرضی کی ہوگی۔ اور افغانستان میں چونکہ پشتو سپیکنگ یعنی پٹھان اور دری اور بے شمار ٹرائبس ہیں، اور ان ٹرائبس کے حوالے سے وہاں سیاست تقسیم ہوئی بھی ہے، اور پشتو سپیکنگ یا پشتون جو ہیں ان کی حکومت کا بننا دوسروں کے لیے قابل قبول نہیں، ان کا بننا ان کے لیے، تو یہ جو اندر کے تضادات ہیں اس کے نتیجے میں یہ حکومت سے بننے کا امکان ہو سکتا ہے جو کہ پرو امریکہ زیادہ نہ ہو، افغان کرزئی صاحب کے خواہشات مطابق نہ ہو، اور ریجن میں ہو سکتا ہے وہ حکومت ایران سے، پاکستان کے ساتھ لیکن انڈیا کے ساتھ اور دیگر ممالک کے ساتھ اور طرح کے معاملات کو آگے بڑھائے۔ Obviously, پاکستان چاہتا ہے کہ اتنی طرح کی حکومت ہو جو ان کے کم از کم ان کی دشمنی میں نہ ہو، جیسا کہ آج کل کرزئی صاحب کی حکومت ہمیشہ پاکستان کی مخالفت میں رہی، اب بھی انہوں نے اس کا اظہار کیا ہے میڈیا جا کے۔ تو اس علاقے کے ریجنل پلیئرز ہیں وہ بھی یہ چاہیں گے کہ حکومت بنے، जो कि उनको कम अज कम उनके लिए ताकत का अगर उनका हिस्सा ना हो तो कम अज कम उनको दुश्मनी की शक्ल ना मिले। जबकि करजई साहब ये गारंटी गालबन लेना चाहते हैं कि वो हुकूमत बने जो उनकी मर्जी की उनके मुताबिक। तो मुझे लगता है कि ये जो साइन ना करने के बहुत से और मामलात हैं उसमें ये भी है मामला शामिल।
बहुत बहुत शुक्रिया जैदी साहब, बहुत बहुत शुक्रिया। और इसी के साथ हम डॉक्टर कंदील अब्बास और डॉक्टर रिजवान कैसर साहब के भी शुक्रगुजार हैं। बहरहाल इस वक्त बहुत सख्त दबाव है करजई साहब पर, न सिर्फ अमेरिका और नेटो की जानिब से बल्कि अंदरूनी तौर पर भी करजई पर काफ़ी दबाव है। अपोजिशन के बहुत से लीडरों ने करजई पर काफ़ी सख्त तनकीद की है, जिसमें अपोजिशन के अहम रहनुमा अब्दुल्ला अब्दुल्ला का नाम लिया जा सकता है, जिन्होंने करजई पर सिक्योरिटी मुआहदे के हवाले से सियासी अहदाफ के हुसूल का इल्ज़ाम लगाया है और ये कहा है कि ये वही करजई हैं जिन्होंने ख़ुद इस मुआहदे की वकालत की थी और उन्होंने वादा किया था कि अगर लोया जरगा ने इस मुआहदे को मंजूरी दे दी तो वो इस पर दस्तखत कर देंगे। लेकिन अब जबकि लोया जरगा ने बकौल अब्दुल्ला अब्दुल्ला के मंजूरी दे दी है तो करजई साहब इस पर दस्तखत करने से इनकार कर रहे हैं और इनकार करके वो दरअसल ज़ाती तौर पर कुछ फ़वाद हासिल करना चाहते हैं। और अब्दुल्ला अब्दुल्ला का कहना यह है कि करजई साहब मुआहदे पर दस्तखत में ताखीर करके अफ़गानिस्तान के कौमी मफाद को नुकसान पहुंचाना चाहते हैं। इस बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@theRateOfSaarTV.ir। इसी के साथ अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं। खुदा।